यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। प्रदेश नम्बर 1 मा नेकपा एमालेका 10 जना प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादीमा। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भोलिबाट हट्यो। विद्यालय सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहलाई। नेपालमा आज थप 3030 जना कोरोना भाइरस संक्रमण मुक्त। 2052 जनामा संक्रमण पुष्टि। संक्रमित 20 जनाको मृत्यु। र विश्वमा 17,500 प्रजातिका रूखहरू लोप हुने जोखिममा रहेको विज्ञहरूको भनाई। समाचार अब विस्तारमा। मन्त्री परिषदको बैठकले 2062-63 जनआन्दोलन, माओवादी सशस्त्र द्वन्द र मधेस आन्दोलनका घाइतेको उपचार, राहत र पुनर्स्थापना सम्बन्धी निर्देशिका संशोधन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले हुम्ला जिल्ला हिल्सा क्षेत्रको सीमा अध्ययनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा विज्ञ सम्मिलित टोली गठन गर्ने लगायतका निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनु भएको छ। महिला उद्यमी महासंघको 5 अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपाली उत्पादनलाई प्रोत्साहन, बजारीकरण र अर्थतन्त्रलाई थप सबल बनाउन महिला उद्यमी महासंघले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। प्रधानमन्त्री देउवाले कोरोनाका कारण नेपालमा उत्पादन भएका सामान बजारसम्म पुग्न नसकेको वर्तमान परिवेशमा सरकारले बजारीकरणलाई विशेष प्राथमिकता दिने उल्लेख गर्नुभयो। महासंघका अध्यक्ष रीता सिंहले महिला उद्यमीलाई प्रोत्साहन गर्दै महिला आत्मनिर्भरताको लागि मेलाको आयोजना गरिएको जानकारी दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटा विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली आज सर्वोच्च अदालतमा उपस्थित भएर रिट निवेदन दिनुभएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो। प्रवक्ता दाहालका अनुसार एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घरती विरूद्ध सर्वोच्चमा रिट निवेदन दिनुभएको हो। एमाले अध्यक्ष ओलीले दिनुभएको रिट निवेदन भोलि दर्ता हुने र पेशी शुक्रबारको लागि तोकिने प्रवक्ता दाहालले जानकारी दिनुभयो। एमाले केन्द्रीय सदस्य अग्नि खरेलले एमाले 14 जना सांसदलाई कार्यवाही गरेको पत्र सभामुखलाई पठाउँदा समेत सूचना टाँस नगरी असंवैधानिक कार्य गर्नुभएको, निर्वाचन आयोगले विद्यमान ऐनको प्रतिकूल हुने गरी काम गरेकोले सो विरूद्ध अदालत जाने पार्टी निर्णय अनुसार अदालत गएको बताउनुभयो। प्रदेश नम्बर 1 मा नेकपा एमालेका 10 जना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोज्नु भएको छ। उहाँहरूले आज प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीमा शनाखत गर्नुभएको हो। शनाखतपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले वर्तमान प्रदेश सरकार अल्पमतमा परेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो। 1 नम्बर प्रदेश सभामा नेकपा एमालेका 51 सदस्य रहेकोमा 10 जनाले नयाँ दल रोजेपछि एमालेमा 41 सदस्य मात्रै हुनेछन्। यसैगरी कर्णाली प्रदेश सभामा नेकपा एमालेका 3 सदस्यले नेकपा एकीकृत समाजवादीका पक्षमा शनाखत गर्नुभएको छ। प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवी ओली र पद्म रोकायाले आज प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा शनाखत गर्नुभएको हो। कर्णाली प्रदेश सभामा एमालेका सभामुख सहित 20 सदस्य थिए। प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्द सिंह बुढालाई व्हीप उल्लंघन गरेको आरोपमा पार्टीले कार्यवाही गरी पदमुक्त गरेको थियो। हाल कायम रहेका 16 मध्ये 3 जनाले नयाँ दल रोजेपछि अब प्रदेशसभामा एमाले सदस्यको संख्या 13 हुनेछ। प्रदेश नम्बर 2 का जनता समाजवादी पार्टी नेपाल जसपाका 11 जना प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपा रोज्नु भएको छ। उहाँहरूले आज निर्वाचन आयोगको प्रदेश कार्यालय जनकपुरमा पुगेर शनाखत गर्नुभएको हो। प्रदेश नम्बर 2 को प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट 30 र तत्कालीन राजपाको तर्फबाट 25 गरी जसपाको कुल 25 प्रदेशसभा सदस्यहरू रहेका थिए। सभामुख अग्निप्रसाद सापकोटा विरूद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज पनि सुनवाई हुन सकेन। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासहित दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवड़ा रहेको संवैधानिक इजलासमा सुनवाईका लागि आज पेशी तोकिए पनि सो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो। सशस्त्र द्वन्दकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सापकोटा विरूद्ध परेको मुद्दा संवैधानिक इजलासमा पेशी तोकिँदै 2076 असोज 29 गते यता हेर्न नभ्याइने सूचीमा पर्दै आएको थियो। काठमाडौँ उपत्यकामा 5 महिनादेखि जारी निषेधाज्ञा हटेको छ। काठमाडौँ उपत्यकाका 3 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञा हटाएको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेध शब्दलाई हटाएर आदेश जारी गरेको जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी पराजुलीले स्वास्थ्य मापदण्डहरू पालना गरेर क्रियाकलाप सञ्चालन गर्न सक्ने मोडालिटीमा आदेशहरू जारी गरेको र भोलिदेखि भदौ मसान्तसम्म ती आदेश लागू हुने जानकारी दिनुभयो।
निषेध शब्द हटाएर आदेश मात्रै जारी गरेका छ। अहिले धेरै कुराहरू स्वास्थ्य प्रोटोकल पालना गरेर सञ्चालन गर्न पाउनको लागि हामीले निर्णय गरेका छौँ। विद्यालयमा अब भौतिक उपस्थितिलाई चाहिँ निरुत्साहित गरेकै छ, विद्यार्थीहरू भ्याक्सिनेटेड नभएको कारणले। अब तर अब काठमाडौँ जिल्लाको अथवा उपत्यकाको पनि विभिन्न रिमोट एरियामाहरू जहाँ अब कोरोनाको संक्रमण पनि छैन, अभिभावकहरूले खोप लगाइसक्नुभयो, टिचरले खोप लगाइसक्नुभयो, त्यस्तो अवस्थामा पनि अब भौतिक दूरी कायम गरेर स्वास्थ्य प्रोटोकल पालन गरेर हामी विद्यालय सञ्चालन गर्छौँ भनेर विभिन्न नगरपालिकाहरूबाट अनुरोध आएको हुनाले अब नगरपालिकाले स्वास्थ्य प्रोटोकल र स्मार्ट लकडाउनको अब धारणा अनुसार मापदण्ड अनुसार पठन पाठन गर्न दिने भन्ने हिसाबले निर्णय किनेमा हल सञ्चालनको लागि सञ्चार मन्त्रालयले, त्यसपछि पर्यटन मन्त्रालयले रात्रिकालीन व्यवसाय सञ्चालन सम्बन्धी विभिन्न मापदण्डहरू तयार गरेको छ, त्यो मापदण्ड अनुसार सञ्चालन गर्न पाउँछ।
ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ। स्थानीय ढुवानीको हकमा बिहान 9 बजेदेखि 11 बजेसम्म र अपराह्न 4 बजेदेखि 7 बजेसम्म गर्न पाइनेछ। सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानीको लागि भने बेलुका 9 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन गर्न पाइनेछ। नेपालमा आज 3030 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार 2052 जना संक्रमित भएका छन् भने 3030 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो सँगै हालसम्म 7,19,336 जना कोरोना मुक्त भएका छन्। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा निको हुने दर 94.1% पुगेको छ। कोरोना संक्रमणबाट आज थप 20 जनाको मृत्यु भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरूङले पार्टीको आसन्न 14 महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। उहाँले आज पत्रकार सम्मेलन गरी सभापति पदमा उम्मेद्वारी घोषणा गर्नुका साथै आफ्ना योजनाबारे समेत जानकारी गराउनुभयो। अफगानिस्तानबाट आज 9 जना नेपालीलाई उद्धार गरी काठमाडौँ ल्याइएको छ। काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका अन्यलाई पनि स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ। अफगानिस्तानबाट हालसम्म 847 जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। काठमाडौँ उपत्यकाको फोहोर आजदेखि व्यवस्थापन हुन शुरू भएको छ। काठमाडौँ महानगरपालिका सहित उपत्यकाका 18 स्थानीय तहमा विगत 18 दिनदेखि रोकिएको फोहोर आजदेखि व्यवस्थापन गर्न थालिएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका अनुसार मौसमले साथ दिए सबै फोहोर उठ्न करिब 1 हप्ता लाग्नेछ। जाजरकोट डोल्पा भेरी करिडोर मार्गको नलगाड र झुम्रे खोलामा बेलीब्रिज संचालनमा आएपछि जनजीवन सहज बनेको छ। सड़क डिभिजन कार्यालय चौरजहारीले जाजरकोटको नलगाड खोला र झुम्रे खोलामा पुल निर्माण गरेपछि नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र डोल्पाका बासिन्दालाई आवत जावत गर्न र उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको हो। जाजरकोटबाट संवाददाता बद्री पन्तको रिपोर्ट।
जाजरकोट डोल्पा भेरी कोरिडोर मार्गको नलगाड खोला र झुम्रे खोलामा बेलीब्रिज बनेपछि जाजरकोटको कालीमाटी दल्ली हुँदै तल्लो बगरसम्मको सड़क सञ्जालले जोडिएको छ। पुल बनेपछि यात्रुवाहक शहरी साधन निर्बाध रूपमा आवाजावत गर्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्न सहज भएको स्थानीयले बताएका छन्।
पहिला झोलकी पुलबाट चाहिँ अलि सामान ओसार पसार गर्न आवाजावत गर्नमा अलि कठिनाई थियो र अब डोल्पासम्मलाई पनि सबै सामानहरू गइरहेको छ।
निकै शास्ति थियो, हामीले बाइक लिँदा कुनै बेला बाइक यहाँबाट हामी
पुल बनेपछि दैनिक उपभोग्य सामग्रीको ढुवानी सहज भएको उद्योग वाणिज्य संघ कालीमाटीका अध्यक्ष धनबहादुर रावलको भनाइ छ।
पहिलेको र अहिलेको मध्ये एउटा पोकाको 50 रुपियाँ, कोही ठुला पोकाको 150 रुपियाँ तिर्नु पर्थ्यो भने अहिले नेपालगञ्जबाट सिधै कालीमाटीमा जाँदाखेरि 3 रुपियाँ 3.5 रुपियाँमा ढुवानी गरे बर्खामा जनतालाई आवाजावत गर्न सजिलो भएको छ।
यसअघि सहरी तथा ढुवानी साधन कालीमाटीसम्म पुग्ने गरेका थिए। ट्रक तथा ट्र्याक्टरले कालीमाटी पुर्याएको सामानलाई कालीमाटी, दल्ली, कैन लगायत स्थानमा लैजान मान्छेले पिठ्यूमा बोकेर झोलुङ्गे पुल तार्नुपर्ने बाध्यता थियो। पुल सञ्चालनमा आएपछि सदरमुकाम खलङ्गा, जुर्खेत, नेपालगञ्ज लगायत स्थानसम्मको यात्रा पनि सहज भएको छ। बद्री पन्त, रेडियो नेपाल, जाजरकोट।
पश्चिम चितवनको जगतपुरमा गैंडाको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ। स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएका बेला गैंडाले आक्रमण गर्दा भरतपुर महानगरपालिका 23 38 वर्षीय सम्झना दराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ। प्रहरीका अनुसार गैंडाको आक्रमणबाट गम्भीर घाइते दराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। पाल्पाको तानसेनमा निर्माणाधीन कोल्ड स्टोर 9 वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। भारतीय राजदूतावास र तानसेन नगरपालिकाको सहयोगमा 18 महिनामा सक्ने गरी शुरू भएको कोल्ड स्टोर निर्माणको काम 9 वर्षसम्म पूरा नहुँदा कृषि उपज भण्डारणमा समस्या भएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पा तानसेनको बाघखोरमा विक्रमसम्म 2069 सालमा निर्माण थालिएको शीत भण्डार 9 वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। उत्पादित कृषि उपज समयमा बजारमा खपत हुन नसक्ने अवस्थामा उत्पादित कृषि उपज जोगाउन 2000 टन क्षमताको कोल्ड स्टोरको निर्माण शुरू गरिएको थियो। विक्रमसम्म 2069 फागुन 23 गते सम्झौता भएको योजना 2071 जेठ 30 गते सम्पन्न गर्ने म्याद रहेको थियो, तर हालसम्म कोल्ड स्टोर अस्तव्यस्त अवस्थामा छ। कोल्ड स्टोर निर्माण कार्य अलपत्र हुँदा स्थानीय आक्रोशित भएका छन्। स्थानीय माधव भट्टराई।
जुन उद्देश्य यसको थियो केही पनि भएन। यहाँ कोल्ड स्टोर बन्दै हुने जान पनि भइरहेको गरेर चाहिँ बिउहरू राख्नु पर्ने, बिउ बिजनहरू संरक्षण गर्ने ठाउँ छैन।
समयमा काम सम्पन्न नभएपछि नगरपालिकाले 3 पटकसम्म योजनाको म्याद थपिसकेको भए पनि हालसम्म 27% मात्र काम भएको छ। 5 वर्षदेखि संरचनाको रेखदेख गरेका मजदूरले समेत 4 वर्षदेखि ठेकदारले पारिश्रमिक नदिएकाले आफूलाई बिहान साँझको छाक कारण समस्या भएको बताउँछन्। भारत सीतापुरका राज चौरसिया।
यहाँ 5 साल हुए बसे हमका पैसा दिएन, फोनै उठाएन।
निर्माण व्यवसायीले कामको मूल्याङ्कन गरी 50 लाख रुपियाँ आफूहरूले भुक्तानी नपाएको दावी गरे पनि नगरपालिकाले निर्माण कम्पनीलाई हालसम्म 2.16 करोड रुपियाँ भुक्तानी दिएको छ। तानसेन नगरपालिकाका मेयर अशोक कुमार साई।
हामीले भारतीय दूतावाससँग यो सम्झौतालाई तोड दिए भने नगरपालिकाले आफै हामी बनाउँछौँ भन्ने हिसाबले चाहिँ हामी अगाडि बढिरहेको छ। कतिपय कानुनी अडचनको कारणले गर्दाखेरि ठेकदारलाई पनि हामी हटाउन सकिराखेका छैनौँ। यसले तानसेन नगरपालिकाले गिज्याइराखेको जस्तो अवस्था सिर्जना भएको छ, यसप्रति हामी चिन्तित छौँ।
कोल्ड स्टोरका संरचना काम नलाग्ने अवस्थामा पुगेका छन् भने कतिपय संरचना थप कार्य गर्न नहुने अवस्थामा छन्। शीत भण्डार निर्माणमा ढिला सृष्टि हुँदा यस क्षेत्रका किसानहरू निराश बनेका छन्। यस्ता विकास निर्माण कार्यमा हुने ढिला सुस्तीलाई कम गर्न सम्बन्धित निकायले समयमा नै ध्यान दिन जरुरी देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वमा पाइने रूखका प्रजातिहरूको 30% प्रजाति लोप भएर जाने अवस्थामा रहेको एक अध्ययनले देखाएको छ। विज्ञहरूले शरीरश्रीप स्तनधारी र चराहरूभन्दा दोब्बर बढ़ी करिब 17,500 प्रजातिका रूखहरू लोप हुने जोखिममा रहेको बताएका छन्। संरक्षणविदहरूले वन जंगल फडानी, वातावरणमा परिवर्तन लगायतका कारणले यस्तो स्थिति ल्याएको भन्दै तत्काल संरक्षणको दिशामा अग्रसर हुन सबैलाई आह्वान गरेका छन्। पृथ्वीमा अहिले 60,000 प्रजातिका रूख बिरूवा छन्। बेलायतले आफूहरूको लागि काम गर्ने अफगानीहरूलाई बेलायतमा सधैँ बस्न दिने बताएको छ। बेलायतले अफगानिस्तानबाट 8,000 अफगानीलाई उद्धार गरी आफ्नो देश ल्याएको छ। अझै अफगानिस्तानमा खतरामा बाँचिरहेका आफूहरूका लागि काम गर्ने अफगानीहरूलाई उद्धार गर्न बाँकी नै रहेको बेलायती राजनीतिज्ञहरूले बताएका छन्। बेलायतका विदेश मन्त्री डोमिनिक रावले बेलायत आउन मिल्ने कति अफगानी अझै आउन नपाएर बसेका छन्, यकीन हुन नसके पनि उनीहरूलाई सक्दो चाँडो ल्याउन प्रयास गरिने बताउनुभयो। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने आफ्नो कदमको फेरि बचाउ गर्नुभएको छ। अमेरिका फिर्ता हुनाले तालिबानी जस्तो कट्टर शक्ति फेरि सत्तामा आएको भन्दै अमेरिकाको चौतर्फी आलोचना भइरहेका बेला अमेरिकी राष्ट्रपतिले आफ्नो निर्णयको बचाउ गर्नुभएको हो। राष्ट्रपति बाइडेनले अफगानिस्तानमा लामो समय बस्नु मात्र विकल्प होइन भन्नुभयो। राष्ट्रपति बाइडेनले अफगानिस्तान छाड्न चाहने 1,20,000 मानिसलाई सहयोग गरेकोमा अमेरिकी सेनाको प्रशंसा गर्नुभयो। इस्लामिक लड़ाकूहरूले भने अमेरिकाको बहिर्गमनलाई आफूहरूको विजय भएको अर्थ्याउँदै खुशियाली मनाइरहेका छन्। जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसदको तल्लो सभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताउनु भएको छ। जापानमा पछिल्लो समयमा कोविड 19 संक्रमण बढ़दै गएको र यसका कारण राजनैतिक दल र नागरिकले पनि सरकारको विरोध गर्ने गरेका छन्। दलको यही आशंका बीच प्रधानमन्त्री सुगाले संसद विघटनको कार्यक्रम नरहेको स्पष्ट गर्नुभएको हो। अहिले नै संसद विघटन नहुने र प्रतिनिधि सभाको निर्वाचन पूर्व निर्धारित समय तालिका बमोजिम नै हुने पनि प्रधानमन्त्री सुगाले बताउनुभयो। अब आर्थिक समाचार।
पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला बुधबारदेखि काठमाडौँमा शुरू भएको छ। सहकार्य गरौं सफल बनौं भन्ने मूल नाराका साथ महिला उद्यमी महासंघको आयोजनामा शुरू भएको महिला उद्यमी व्यापार मेला भदौ 21 गतेसम्म सञ्चालन हुने महासंघका अध्यक्ष रीता सिंहले जानकारी दिनुभयो। मेलाका विशेष आकर्षणका रूपमा हस्तकलाका सामग्री, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, सजावटका सामग्री तथा विभिन्न सेवा प्रदायक संस्थाका कक्षहरू रहेका महिला उद्यमी महासंघले जनाए छ। बुद्ध एयरले बुधबारदेखि सिमरा पोखरा उडान शुरू गरेको छ। यसले भारतीय पर्यटक भित्रिने मुख्य नाका वीरगंजलाई सिमरा विमानस्थलबाट पर्यटकीय नगरी पोखरासँग सीधा हवाई उडान मार्फत जोडेकाले पर्यटन प्रवर्धनमा विशेष मदत पुग्ने वीरगंज उद्योग वाणिज्य संघले जनाएको छ। बुद्ध एयरले पोखरा सिमरा सीधा उडानको शुभारम्भ गरेकोमा त्यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायले पनि खुशी व्यक्त गरेका वीरगंजबाट हाम्रा संवाददाता ध्रुव अधिकारीले जनाएका छन्। बुद्ध एयरले पोखरा सिमरा उडान हप्ताको आइतबार, बुधबार र शुक्रबार गरी 3 गर्न लागेको सिमरा स्थित बुद्ध एयरका स्टेशन म्यानेजर सुरेश रेग्मीले जानकारी दिनुभयो। ताप्लेजुङको फुगलिङ नगरपालिकामा टर्की पालन व्यवसाय फस्टाउँदै गएको छ। युरोपियन चरा भनेर चिनिँदै आएको टर्कीको मासु र अण्डा दुवैबाट राम्रो आमदानी हुने भएपछि फुङलिङ नगरपालिकाका विशेष गरी युवाहरू टर्की पालन व्यवसायतर्फ आकर्षित हुन थालेका फुङलिङ नगरपालिका 3 क्यानिमका नेत्र प्रसाद भट्टराईले बताउनुभयो। टर्कीको मासु प्रति किलो 1,000 रूपियाँमा बिक्री हुने गरेको र 100 टर्की पाल्दा 6 महिनामा झण्डै 4,00,000 कमाउन सकिने कृषकले बताएका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुलहाल अल मुतारीले भारत विरूद्ध जित्नकै लागि खेल्ने बताएका छन्। बुधबार आयोजित प्री म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक अल मुतारीले भारत विरूद्ध बराबरीको लागि नभई जित्नको लागि खेल्ने बताए। भारतका मुख्य प्रशिक्षक इगोर स्टिमले नेपाल विरूद्धको खेल सहज नहुने बताए। उनले खेलका लागि टीम तयार भएको समेत बताए। नेपालले भारतसँग बिहिबार पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल 5:30 शुरू हुनेछ। त्यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ। नेपाल र भारतले 6 वर्षपछि एक आपसमा खेल लागेका हुन्। नेपालले हालसम्म भारतसँग 19 खेल खेलेको छ, जसमा भारतले 13 खेल जितेको छ। नेपालले 2 खेल जित्दा 4 खेल बराबरीमा सकिएको छ। मालदिवसमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। साफ च्याम्पियनसिप असोज 15 30 गतेसम्म आयोजना हुनेछ। मैत्रीपूर्ण खेलमा दर्शकले प्रवेश पाउने भएका छन्। दशरथ रंगशालामा हुने दुवै खेलमा इन्फाले सीमित दर्शकलाई प्रवेश गर्ने भएको छ। यसका लागि दर्शकको दुवै डोज खोप लगाएको हुनुपर्ने वा पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ। इन्फाले रंगशालामा कुल 5,100 सामाजिक दूरी कायम गरेर राख्ने भएको छ। यसका लागि उसले सरकारबाट पनि स्वीकृति लिइसकेको छ। रंगशाला प्रवेशका लागि समर्थकले अनलाइनबाट टिकट खरिद गर्नुपर्नेछ। टिकटको मूल्य भने यकिन गरिएको छैन। इङ्ल्याण्डका कप्तान जोएन रुट टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले अपडेट गरेको नयाँ वृत्तमा रुट शीर्ष स्थानमा उक्लिएका हुन्। न्यूजील्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सलाई पछि पार्दै रुट शीर्ष स्थानमा उक्लिएका हुन्। रुट करिब 6 शीर्ष स्थानमा फर्किएका हुन्। अस्ट्रेलियाका ब्याट्सम्यान स्टिम स्मिथ तेस्रो स्थानमा रहेका छन्। बलिङतर्फ अस्ट्रेलियाका प्याट कन्भिन्स शीर्ष स्थानमा यथावत रहेका छन्। भारतका रविन्द्र चन्द अश्विन दोस्रो, न्यूजील्याण्डका टिम साउथी तेस्रो स्थानमा छन्। अलराउण्डर तर्फ वेस्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा छन्। इङ्ल्याण्डका वेन स्टोक दोस्रो र भारतका रविन्द्र जडेजा तेस्रो स्थानमा रहेका छन्।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 देशभर सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने प्रदेश नम्बर 1 र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27.7 न्यूनतम 21 काठमाडौँको अधिकतम 30.3 न्यूनतम 19.9 वर्षा 5 मिलिमिटर पोखराको अधिकतम 31.7 न्यूनतम 22 वर्षा 0.3 मिलिमिटर वीरेन्द्रनगरको अधिकतम 32.6 न्यूनतम 23.4 वर्षा 1.4 मिलिमिटर र दिपायलको अधिकतम 34.6 न्यूनतम 22.8 वर्षा 5 फुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। प्रदेश नम्बर 1 नेकपा एमालेका 10 प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादीमा। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भोलिबाट हट्यो। विद्यालय सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहलाई। नेपालमा आज थप 3,030 कोरोना भाइरस संक्रमण मुक्त। 2,052 संक्रमण पुष्टि। संक्रमित 20 मृत्यु। र विश्वमा 17,500 प्रजातिका रूखहरू लोप हुने जोखिममा रहेको विज्ञहरूको भनाई। यसका साथै साँझ 7 समाचार यही सकियो। अब अर्को समाचार 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्त नमस्कार।